وائس آف امریکہ واشنگٹن کے جہاں رنگ میں خوش آمدید. میں ہوں آپ کی میزبان نفیسہ ہود بھائی. ہم جہاں رنگ پاکستان کی فوجی عدالتوں کی مدت میں توسیع کی خبر سے شروع کریں گے, جس کے حق میں بیشتر پارلیمانی ارکان نے قومی اسمبلی میں آج ووٹ دے دیا. آگے چل کر ہم ملک میں جاری سینسس کے چیلنجز, بھارت میں ایودھیا مسجد پر بھارتی سپریم کورٹ کا موقف, اور آخر میں مشرق وسطی اور افریقہ کے بعض ممالک کے مسافروں پر نئی پابندیوں پر بات کریں گے. اور آج ہمارا پورا شو فیس بک پہ ہوگا, لہٰذا اگر آپ کمپیوٹر کے قریب ہیں تو facebook.com/urduvoa پہ جا کر اپنے کامنٹس یا سوالات پوچھ سکتے ہیں. ہمارے ساتھ پہلے سیگمنٹ میں اس وقت بتایا جا رہا ہے کہ پاکستان مسلم لیگ نون کے صدر روہیل ڈار ہیں, جو یہاں امریکہ میں نیو یارک میں ہوتے ہیں, اور ان کے ساتھ ہیں سپریم کورٹ کے وکیل محمود اشرف جو ملتان میں ہوتے ہیں. آگے چل کے ہمیں ڈاکٹر توصیف احمد جوائن کریں گے جو کراچی یونیورسٹی میں میس کمیونیکیشنز پڑھاتے ہیں. اس وقت ہمیں اب تک تو کوئی رپورٹ موصول نہیں ہوئی ہے, لہٰذا ہم ابتدا کرتے ہیں روہیل ڈار سے. اور ڈار صاحب, یہ بتائیے کہ آج ہی بتایا جاتا ہے کہ فوجی ایکٹ ترمیمی بل 2017 پاس ہو گیا, اور اب جو فوجی کورٹس ہیں ان کی مدت میں توسیع کی گئی. آپ بھی جانتے ہیں کہ آپ کی سرکار نے کہا تھا کہ جنوری 2017 تک فوجی عدالتیں کام کریں گی, لیکن اب نظر آ رہا ہے کہ ان کی مدت میں جو اضافہ ہوا ہے تو اب تو فوجی عدالتوں سے ہی انصاف ملا کرے گا. یہ بتائیے, یہ نصب العین آپ لوگ پورا کیوں نہیں کر پائے؟
جی, بہت شکریہ نفیسہ. میں یہ بات واضح کروں کہ ہماری حکومت کا کبھی بھی یہ منشا نہیں رہا کہ فوجی عدالتوں کے ذریعے انصاف مہیا ہو. مشکل یہ ہے کہ پاکستان میں غیر معمولی حالات تھے. جب آپریشن ضرب عظم شروع ہوا تو اس وقت اس ایکسپیڈیشیس جوڈیشل ریویوز کی ضرورت تھی, اور ملک میں قوانین کو اس طور پہ نہیں لایا جا سکا تھا تاکہ ان جو مجرم جو ہیں, جو سائبر ایکٹ کے تحت بھی ان کو ٹرائل کرنا تھا اور دیگر ان کی سرگرمیاں تھیں, اس کے لیے مروجہ قوانین میں وہ سخت نہیں تھی کہ اس کو ڈیل کر سکتے. اس لیے عبوری طور پہ 2 سال کی مدت کے لیے اس قانون کو انیکٹ کیا گیا, اور خیال یہ تھا بلکہ وسوخ تھا کہ 2 سال میں قوانین کو اس قدر مضبوط کر لیا جائے گا کہ ہم اپنے جوڈیشل نظام پہ انحصار کر سکیں گے. لیکن آپ نے دیکھا کہ جس طرح سے ملک میں حالات اور واقعات چلے ہیں, اور جس طرح سے ڈیولپمنٹ ہوئی ہے اس ادارے دہشت گردی کے حوالے سے, تو وہ قوانین جو ہیں وہ انیکٹ نہیں ہو پائے. اس میں میں سمجھتا ہوں تمام پارلیمنٹ کی ذمہ دار ہے, تمام اس میں سیاسی جماعتیں, سول سوسائٹی اور ہمارے جو جوڈیشل ریویو کے حوالے سے جتنے بھی ادارے ہیں وہ سب ذمہ دار ہیں, لیکن پرائم ذمہ داری جو ہے وہ پارلیمنٹ کی بنتی ہے کہ قوانین کو ریوائز کیا جائے اور اتنا مضبوط کیا جائے کہ ہم انحصار کر سکتے ہیں اپنے روایتی جوڈیشل نظام کے اوپر.
یہ بتائیے, آپ لوگ حکومت میں ہیں تو ظاہر ہے جو حکومتی پارٹی ہوتی ہے اس پر ہی بھاری ذمہ داری ہوتی ہے. اس سلسلے میں کیا آپ لوگوں نے اتنے 2 سال کے عرصے میں کوئی کوشش کی کہ تمام سیاسی پارٹیوں کو ایک ٹیبل پہ لایا جائے تاکہ جو عدالتی نظام ہے اس میں بہتری لائی جا سکے؟
جی بالکل, اس میں ایک پارلیمنٹ کمیٹی کا قیام ہوا تھا ایکٹا کے تحت, اور اس میں تمام جماعتوں کی ان پٹ موجود ہے, لیکن اس میں کوئی خاطر خواہ پیش اس لیے نہیں ہو پائی کہ اس میں جو ضروریات تھیں اس کے حوالے سے بھی محرکہ چینج ہوتے رہے. نیشنل ایکشن پلان جو تھا اس کے حوالے سے بھی جو ضروری اس میں ڈیولپمنٹ تھی وہ اس پائے پہ نہیں آ سکی کہ اسے قانون سازی کی طرف لے جایا جا سکے. لیکن میں سمجھتا ہوں کہ بہت کلوز ہیں, اور اس میں تمام پارلیمانی جماعتیں جو ہیں اس پہ متفق ہیں کہ ان ترامیم کو فوری طور پہ نافذ ہونا چاہیے.
اس وقت ہم سپریم کورٹ کے وکیل محمود اشرف کی طرف جاتے ہیں, اور محمود اشرف آپ وکیل ہیں, آپ جانتے ہیں کہ اداروں کا مضبوط ہونا انتہائی اہم ہے پاکستان کے لیے, لیکن پھر آپ نے دیکھا کہ آج پارلیمان نے فوجی کورٹوں کی مدت میں توسیع کر دی, اس پر عمومی طور پہ وکلا برادری کا کیا رد عمل سامنے آیا ہے؟
شکریہ نفیس صاحب. پہلے تو بات یہ ہے کہ جو پارلیمنٹ ہے یہ سب سے بڑا ادارہ ہے ذمہ دار ملک میں کسی قسم کے نظام کو نہ صرف بنانے کا بلکہ رائج کرنے کا بھی. لیکن بدقسمتی ہماری ایسی ہے کہ پاکستان میں کوئی بھی پولیٹیکل پارٹی ایسی نہیں ہے جس نے نیک نیتی سے کسی بھی ادارے کو چلانے کی کوشش کی ہو, خاص طور پر جو ادارے انصاف مہیا کرتے ہیں یا جو ادارے کرپشن کا خاتمہ کرتے ہیں یا احتساب کے ادارے ہوں. کیونکہ سب سے بڑے یہ جو کرپشن کے معاملات ہیں ان میں یہ خود الجھے ہوتے ہیں, اس لیے ان کی یہ کوشش ہی اور خواہش ہی نہیں کہ انصاف کے نظام کو درست کر کے اور ان کو اس طرح سسٹمیٹک کیا جائے کہ ہر کسی شخص کو جو اس میں کوئی جرم میں ملوث ہو اس کو اس بات کا یقین ہو کہ اس کو سزا ملے گی. جہاں تک تعلق ہے اس بات کا کہ جو عدالتیں ہمارے جنرل نظام کے تحت قائم ہیں وہ کسی قسم کے انصاف کی فراہمی میں ناکام ہوئی ہیں, یہ بات ایسی نہیں ہے. چاہے ٹیررسٹ اینٹی ٹیررسٹ ایکٹ کے تحت عدالتیں قائم ہوں چاہے جنرل جورسڈکشن کی عدالتیں ہوں, وہ انصاف مہیا کرتی ہیں بشرط یہ کہ ان کے سامنے کوئی کیس شہادتیں بھی پیش کی جائیں اور کیس کا ریکارڈ بھی درست ہو. آپ یہ دیکھیے کہ اب بھی یہ جو پرپوز امینڈمنٹ, یہ جو اب تو خیر امینڈمنٹ ہو گئی, اس میں ایک بہت بڑی بدنیتی سامنے ہے پولیٹیکل پارٹیز کی, اور جس پر یہ انہوں نے کچھ لور کچھ دو کا اصول اپنایا وہ یہ ہے کہ جو سیکشن آرٹیکل 175 جس میں ترمیم کی ہے اس کے سب آرٹیکل 3 میں, اس میں ایک ایکسپلینیشن دی ہے کہ سیکٹ کا مطلب ہے کہ ریلیجیس ہو اور اس میں سیکٹ آف ریلیجن یہ مذہبی بنیاد پر ہو اور اس میں کوئی بھی ریلیجیس پارٹی یا پولیٹیکل پارٹی جو کہ پولیٹیکل پارٹی ایکٹ 2002 کے تحت رجسٹر ہے وہ نہیں آئے گی. آپ یہ دیکھیے کہ اس طرح پولیٹیکل ایک کوئی بھی سیگمنٹ آف سوسائٹی ہو, کوئی بھی گروہ ہو, اگر وہ پولیٹیکل پارٹی آرڈیننس 2002 کے تحت اپنے آپ کو رجسٹر کرا لیتا ہے تو پھر یہ اس کو سرحد دے دیتے ہیں کہ ملک میں جس طرح مرضی انارکی پھیلائے, جس طرح مرضی مارا ماری کرے. آپ یہ دیکھیے کہ سب سے بڑا جو سانحہ بلدیہ ٹاؤن ہے وہ ایک پولیٹیکل پارٹی کے بینر کے اندر ہوا ہے سو کارڈ, جو کہ 2002 کے آرڈیننس کے تحت رجسٹر ہے. اب بھی بہت سے واقعات ہیں, اگر ایکٹ یہ کہتا ہے کہ کسی فوج کے یا لا اینڈ آرڈر کے انفورسمنٹ کی ایجنسی کے خلاف اگر کوئی ایکٹ کرے گا اور اس کو کسی قسم کا تشدد کرے گا یا کوئی کرمنل ایکٹ کرے گا تو اس قانون کے شکنجے میں آئے گا. لیکن کراچی میں یہی ہو رہا ہے اور جگہ پر بھی یہی ہو رہا ہے کہ پولیٹیکل پارٹیز کے جو ہیں کرندے, جو ان کے عسکری ونگ ہیں, وہ ملوث ہیں ساری باتوں میں, لیکن انہوں نے کیونکہ اپنے آپ کو بھی بچانا ہے کسی جگہ انہوں نے لیا پاناما لیکس میں. آپ دیکھیے کہ پولیٹیکل پارٹیز کو پیچھے ہٹانے کے لیے انہوں نے یہ بات مانی کہ اس طرح کی امینڈمنٹ کی جائے کہ ان تمام جو اصل میں جو ملک میں جڑ ہیں خرابی کی ان سب کو تحفظ ملے اور وہ سب جو سے ہیں وہ اس خاص عدالت کے جو دائرہ اختیار اس سے باہر رہیں.
ڈاکٹر صاحب اگر آپ جواباً کچھ کہنا چاہیں تو.
جی بالکل, میں اس میں کلیریفائی کرنا چاہتا ہوں, یہ بات ہمیں ذہن میں رکھنی چاہیے کہ فوجی عدالتوں کا قیام صرف اور صرف دہشت گردی کے حوالے سے, یہ میرا خیال میں ذہن میں رکھنا چاہیے کہ اسی حوالے سے ان کو بنایا گیا ہے. ملک میں قوانین موجود ہیں اور جیسے یہ میرے پارسو ساتھی کہہ رہے ہیں ان کے لیے تمام قوانین موجود ہیں, عدالتیں موجود ہیں, ملک میں ایک عدلیہ کا نظام کام کر رہا ہے, کسی نے نہیں روکا کہ آپ ان کو اس میں ٹرائل نہ کریں. لیکن ان فوجی عدالتوں کا جو قیام جو ہے بنائی طور پہ صرف دہشت گردی کے حوالے سے, جو بم دھماکے اور قتل عام, یہ جو فنڈامنٹلزم جو ملک میں پھیلا ہوا ہے ہر طرف, اس کو سدباب کے لیے کیا گیا ہے, جس میں شہادتوں کے حوالے سے قوانین کے حوالے سے کمزوریاں ہیں. اور ایک اور بات ذہن میں رکھیے, یہ صرف مقصد یہ نہیں ہے کہ ہماری عدالتیں جو ہیں وہ فوجی عدالتیں کے حوالے سے اس پہ ڈسپینسیشن کر سکیں اس کی عدل و جسٹس کی, بلکہ دوسرا پرابلم ایک اور بھی ہے کہ ہمارا استغاثہ اس قدر مضبوط نہیں ہے, ہماری انویسٹیگیشن ایجنسیز بھی مضبوط نہیں ہے کہ ہم جو جوڈیشل حوالے سے جو بڑی اسٹرکٹ قانون ہیں شہادت کے حوالے سے, ایڈمیزبلٹی کے حوالے سے, ان کو ہم فالو نہیں کر پاتے. اس لیے مجرم تھے وہ عدالتوں سے بری ہو رہے تھے. ان کو ذہن میں رکھتے ہوئے اس فوجی عدالتوں کی جو قانون کو ایکسٹینشن دی گئی ہے, اور یہ باور کیا جا رہا ہے کہ قوانین میں ترمیم کے ذریعے ان تمام جو سکم ہیں ان کو دور کیا جا سکے گا, اور پھر یہ روایتی جو عدالتیں ہیں وہ دوبارہ ان کو ٹرائل کر سکیں گی.
یہ بتائیے ڈاکٹر صاحب, ہمیں بھی پتہ ہے کہ جو فوجی عدالتوں میں گواہی دیتے ہیں जो हमने सुना है वो ये कि उनको आम तौर पर प्रोटेक्शन दिया जाता है। क्या इस वक्त कोई मंसूबा है कि जो सिविलियन कोर्ट्स में लोग आकर शहादत दें तो बाद में उनके ख़ानदान वालों को या उनको कोई नुकसान ना पहुंचाया जाए?
देखिए, इसमें तमाम कवानीन मौजूद हैं, लेकिन मुश्किल ये है कि सिविल इदारों में उस तरह से सीक्रेसी और उसमें जो उनकी प्रोटेक्शन है वो मुमकिन नहीं है। पाकिस्तान की सोसाइटी आपको मालूम है जिस हवाले से फंक्शन करती है उसमें बहुत सारे उसमें प्रेशर्स होते हैं, उसमें अदलिया के हवाले से, वकला के हवाले से, जो प्लीडिंग पार्टीज हैं उनके हवाले से बहुत सारी चीज़ें ऐसी हैं कि जो हमारे कल्चर में और हमारे ट्राइबल सेटअप में शामिल हैं। इसलिए उसमें इस कदर जितनी प्रोटेक्शन फौजी अदालतों के हवाले से है क्योंकि वो कट ऑफ होती है कम्यूनल प्रेशर से, तो उन पर थोड़ा ईजी और आसान और मुनासिब है कि उनको प्रोटेक्शन प्रॉपर तरीके से दी जा सके।
यही सवाल मैं करना चाहूँगी महमूद अशरफ से। महमूद अशरफ, ज़ाहिर है आप ख़ुद वकील हैं, आप जानते हैं कि फ़ौजी अदालतों को लंबा चलाना अच्छा नहीं है मुआशरे के लिए, लेकिन ये बताएं कि वकला बरादरी की तरफ और की तरफ से और पार्लियामेंट की तरफ से आपने देखा कि कोई पहल की जा रही है ताकि सिविलियन इदारे इस वैक्यूम को पूर करें?
मैंने आपसे पहले भी एक बात अर्ज की है कि ये फौजी अदालतें जो हैं ये कभी भी किसी भी एक तरक्की याफ्ता पढ़े लिखे और बाशऊर मुआशरे में को अच्छी निगाह से देखी नहीं जाती। यकीनन कुछ मुल्कों में ये कायम होती हैं, लेकिन स्पेशल सर्कमस्टांसिस के तहत जब इनको इतनी तवालत दी जाए तो इसका मतलब ये है कि जो कानून साज अदारों में बैठे हैं, जो निज़ाम को चलाने वाले हैं, वो अपना निज़ाम को न सिर्फ बनाने में बल्कि चलाने में नाकाम हो चुके हैं। तो इन्हें ये चाहिए था, जब 2 साल का अरसा था तो 2 साल में अपनी लॉ एंड ऑर्डर की सिचुएशन को इतना डेवलप करते या अदालती निज़ाम को इतना बेहतर करते कि वो बातें जो हमने मिलिट्री कोर्ट की तरफ भेज दी हैं वो हमारे अपने नॉर्मल जो हमारा जुडिशियल सिस्टम है जो हर लिहाज से उससे बेहतर है, जिसमें मुल्ज़म को अपनी सफाई का मौका दिया जाता है, जिसमें शहादतों गवाहों पर उसको जिरह करने का मौका दिया जाता है, इस तमाम मामलात में उनको ये इंसाफ के ये तकाजे पूरे होते। लेकिन इन्होंने फिर कट शॉर्ट किया कि बजाय अपने आप को दुरुस्त करने के, अपना निज़ाम दुरुस्त करने के, फिर इन्होंने एक दफा आर्मी का सहारा लिया है, जो कि बहुत अनफॉर्चुनेट है और मैं समझता हूँ कि यह नाकामी है हमारी पोलिटिकल पार्टीज की जो पार्लियामेंट में बैठी है और जो हमारे हुक्मरान हैं जो वो कानून साज हैं और जो अदारों को चलाते हैं।
जी, इस वक्त हम तवक्को कर रहे हैं कि हमें कॉल्स भी आएंगी, लेकिन फेसबुक पे काफ़ी कमेंट्स आए हैं। मोहम्मद तारिक चुख्ताई ने लिखा है कि हालात की ज़रूरत है। अब्दुल वहीद ने लिखा है पीपल्स पार्टी के हक में। चौधरी अमीर शहजाद ने पसंद किया है और कश्मीर यूनिवर्सिटी से आमिर भट्ट ने लिखा है कि वो इस प्रोग्राम को सुन रहे हैं। हम कोशिश कर रहे हैं कि आपके कॉल्स भी लें। अगर आप इस प्रोग्राम को सुन रहे हैं तो इसमें मुफ्त कॉल करके शरीक हो सकते हैं। आप जानते हैं हमारे कॉल करने का नंबर है 0800-777-89। क्योंकि डार साहब को जाना है इसलिए उनसे एक आखिरी कमेंट लेते हैं, उसके बाद ब्रेक की तरफ जाते हैं। डार साहब, आप भी जानते हैं जैसे कि बारहा कहा गया कि सरकार को पहल करनी चाहिए इन मामलों में। आप लोगों की री इलेक्शन होगी 2018 में, आप लोग जाहिर है उम्मीद कर रहे हैं कि आपको दोबारा इलेक्ट किया जाए। अब से लेकर 2018 तक कुछ ऐसे इकदाम हैं जो आप उठाएंगे कि जुडिशल निज़ाम को बेहतर किया जाए?
जी, मैं बिल्कुल, मैं एक कॉमेंट ये करना चाहता हूँ पहले कि ये जो दहशतगर्दी का जो फिनोमेना है ये रिलेटिवली नया फिनोमेना है जुडिशल तारीख के हवाले से, इसलिए इसमें तारीख की रेलेवेंस के हवाले से बहुत मुश्किल है कि इसके कवानीन को आप अप टू डेट ला सकें। आपके इल्म में है कि अमेरिका जैसे तरक्की याफ्ता मुल्क में भी मुतानमा बे और एक्सशोर जो अदालतें हैं उसके नजरिए एक खसूसी एक्ट जो है नेक किया गया है जो अभी तक राइज है, तो हालांकि चाहने के बावजूद उसको वापस नहीं ले सके, इसलिए कि बड़ी स्पेशल इन्वायरमेंट है। जहाँ तक आपका सवाल है उसके हवाले से बिल्कुल पाकिस्तान मुस्लिम लीग नून और वज़ीर आज़म नवाज शरीफ कि हुकूमत ने इस बात को जहन में रखते हुए कि हमें जो हमारी पिछली तारीख है उसमें फौजी चाहे वो अदालतें हों या फौजी निज़ाम हुकूमत हो या फौज की इंटरवेंशन हो, इतनी अच्छी मेमोरीज नहीं है आवाम की और पार्लियामेंट की, इसलिए हर वो काम की एक हुकूमत ने इनेक्ट करने की कोशिश भी की और कर रहे हैं, जिसके लिए सिविल जो जो निज़ाम है वो मजबूत हो, पार्लियामेंट मजबूत हो, इदारे मजबूत हों। और आपने देखा इदारों की मजबूती के हवाले से सबसे बड़ी जो बात है वो पार्लियामेंट की तबई उम्र है। पिछली हुकूमत ने 5 साल पूरे किए हैं, ये हुकूमत भी इंशाल्लाह 5 साल पूरे करेगी, और ये जो निज़ाम है ये एक स्ट्रेंथन फेज में आएगा, और जब ये निज़ाम फंक्शन करेगा तो आप यकीन जानिए कि इसमें इदारे भी काम करेंगे, इसमें कानून साजी भी होगी, और उसमें जो आवाम का एतमाद है पार्लियामेंट पर अपने इदारों पर बहाल होगा।
बहुत शुक्रिया। हमारे साथ थे पाकिस्तान मुस्लिम लीग नून के सदर अमेरिका में रोहेल डार, आपकी शिरकत का शुक्रिया और हमारी तरफ से खुदा हाफिज़। सुप्रीम कोर्ट के वकील महमूद अशरफ, आप हमारे साथ रहें, लेकिन इस वक्त एक मुख्तसर ब्रेक लेते हैं।
इमरान, तुम उर्दू में ताज़ा तरीन खबरों और दिलचस्प फीचर्स के लिए किस वेबसाइट पे जाते हो?
वॉइस ऑफ अमेरिका की उर्दू वेबसाइट www.urduvoa.com पर और कहाँ?
जबरदस्त, मुझे भी सबसे ज्यादा www.urduvoa.com ही पसंद है।
चलो किसी बात पर तो हम दोनों में इत्तेफाक है।
भाई www.urduvoa.com पर किसे इत्तेफाक नहीं होगा।
जी, आप वॉइस ऑफ अमेरिका वाशिंगटन से जहां रंग सुन रहे हैं और हम बात कर रहे हैं पाकिस्तान की फ़ौजी अदालतों की मुद्दत में तोसी की खबर के बारे में। जैसा कि आप लोग जानते हैं कि बेशतर पार्लियामानी अरकान ने कौमी असम्बली में आज इसके हक़ में वोट दे दिया। इस वक्त हमें कराची यूनिवर्सिटी में मैस कम्युनिकेशंस के प्रोफेसर डॉक्टर तौसीफ अहमद ने ज्वाइन किया है, उनके साथ और महमूद अशरफ जो सुप्रीम कोर्ट के वकील हैं उनके साथ बातों का सिलसिला जारी रखते हैं। डॉक्टर तौसीफ, आप बताइए, फ़ौजी अदालतें 2 साल से काम कर रही हैं, आपने क्या देखा कि उनकी क्या इफादियत रही, और आपके ख्याल में जो सिविलियन कोर्ट्स हैं उनकी निस्बत इन्होंने ज़्यादा इंसाफ दिया आम लोगों को?
क्योंकि सिविल हुकूमत में जहाँ आइन की बलदस्ती हो वहाँ फौजी अदालतों का क्याम एक अजीब हक है। फौजी अदालतों में इंसाफ नहीं मिलता, मुकदमात का फौरी फैसला होता है। इंसाफ तो सिविल अदालतों में मिलता है नहीं मिलता, और उसके यहाँ जो हमारी सूरत हाल है वो एक अलग मौजू है, मगर फौजी अदालतों से का मामला मुख्तलिफ है। और यही वजह है कि खुद मुस्लिम लीग नून के लिए बड़ा मुश्किल फैसला था कि वो मजीद 2 साल फौजी अदालतों की तौसी का फैसला करे। पीपल्स पार्टी के लिए बड़ा मुश्किल मामला था और पीपल्स पार्टी ने एतराज़ किया, हत्ता के मुस्लिम लीग के इत्तेहादी नमो तजवी साहब ने कल बहुत जोरदार तकरीर की फौजी अदालतों के खिलाफ, उन्होंने वोट नहीं दिया। उन्होंने कहा कि फौज को माफी मांगनी चाहिए मार्चर लगाने पे, और हमें ऐवान में फरदात पेश करनी चाहिए कि कभी फौज ने कब्जा किया तो हमें इस्तीफा दे देना चाहिए। तो ये जाहिर है ये जमहूरी जो कल्चर है उसके मुताबिक है। बदकिस्मती इसका मगर इसका एक दूसरा पहलू भी यह है कि 2008 के जो दहशतगर्दी का मामला है परवेज मुशर्रफ दौर से, उससे एक बड़ा मसला ये है कि सिविल अदालतों को एक्टिव करने के लिए हुकूमतें इकदाम नहीं करती, ना गवाहों के तहफ़ का कानून बनाया गया है, ना अदालतों का बजट बढ़ाया गया है, ना जो प्रोसिक्यूटर है उन्हें उनके तहफ़ और उनके मुआवजों को बढ़ाया गया है, ना जजों को तहफ़ दिया गया है, तो जिसके नतीजे में वहाँ काम जो है बहुत से सरकारी का शिकार है, तो उसके लिए एक जवाब बनता है। मगर फौजी अदालतें मसले का हल नहीं है, मसला सिविल अदालतों से हल होना चाहिए। सिविल अदालतों पर मुकम्मल तवज्जो देनी चाहिए, उनकी राह में रुकावटों को दूर करना चाहिए, उनका बजट बढ़ना चाहिए, उनको सारे सहूलतें देनी चाहिए ताकि जल्द से जल्द मुकदमात हो। मैं अभी पिछले दिनों पढ़ रहा था कि बहुत पहले फैसला हुआ था कि सारी इंसदादे दहशतगर्दी की अदालतें राज्य जेल के अंदर मुंतकिल कर दी जाएंगी, वहाँ उनके लिए अलग ब्लॉक बनेगा, मगर अब तक ब्लॉक नहीं बना। ये सूरत हाल पूरे मुल्क के है, ये सारे वो मसाइल है जिसकी वजह से जवाब मिला, मगर ये हल नहीं है। फौजी अदालतों के फैसले मतनाजा होते हैं, उनका इंसानी हकूक की खिलाफ वर्जी होती है, वो सारे मामले आते हैं, और फिर मजमू तौर पर पाकिस्तान का जो जमहूरी चेहरा है उस पर फर्क आता है। तो इसके लिए जरूरी है कि सिविल अदालतों को फाल किया जाए। ये बहुत वक्ती हल है, बहुत आर्जी हल है, वो दहशतगर्दी का हकीकी हल नहीं है।
बिल्कुल। इस वक्त हमें जो फेसबुक पे कमेंट्स आई हैं, GM साहब ने लिखा है वो दुबई UAE से इस प्रोग्राम को सुन रहे हैं, और उनका ये कहना है कि जो इफेक्टिव पार्ट्स हैं वो पूरी मशीनरी کو چلانے میں جو ہے وہ ایک کام کرتے ہیں اور بقول ان کے پوری مشین کو آرگنائز کرنے کی ضرورت ہے. اس کے علاوہ شیخ مصطفیٰ مجید نے کہا ہے کہ شریعہ کو نافذ کرنے کی ضرورت ہے پاکستان میں اور تمام مسائل ختم ہو جائیں گے. محمد طارق چغتائی نے لکھا ہے کہ فوجی عدالت وقت کی ضرورت ہے, جس طرح سے اور بھی لوگوں نے یہ باتیں کی ہے. فقیر غلام سرور نے جیکب آباد سے سلام لکھا ہے. آپ بتائیے محمود اشرف کہ اس وقت کیونکہ ظاہر ہے وکلا برادری پہ بڑی ذمہ داری آتی ہے, آپ نے دیکھا کہ وکلا کے ساتھ بھی بڑی ناانصافی ہوئی. ہم نے دیکھا بلوچستان میں وکلا برادری کو ایک بم دھماکے سے ختم کر دیا گیا. آپ لوگ اس کے باوجود سٹرگل کر رہے ہیں اور ایک بہتر عدالتی نظام کے لیے کام کر رہے ہیں, اور اگر کر رہے ہیں تو کس طرح سے؟
دیکھیے, وکلا معاشرے کا ایک ایسا طبقہ ہے کہ جو بغیر کسی خوف اور بغیر کسی خطرہ کے پاکستان میں نہ صرف انصاف کے نظام کو بحال کرنے کے لیے بلکہ جمہوریت کے نفاذ کے لیے بھی اور اس کو بحال کرنے کے لیے بھی بہت جدوجہد قربانیاں دے چکا ہے. آپ نے جو تحریک جس کا حوالہ دیا بڑی دفعہ, جو بحالی عدلیہ کی تحریک تھی, اس کے نتیجے میں عدلیہ تو بحال ہوئی, اس ملک میں جمہوریت بھی بحال ہوئی. تو وکلا اس معاشرے کا اتنا اہم طبقہ ہے کہ جو رول آف لا کے لیے اور اپنے اداروں کے بقا کے لیے, تحفظ کے لیے اور عوام کے لیے, ان کی فلاح کے لیے کہ ان کو فوری جلد انصاف مہیا ہو اور صحیح طریقے سے انصاف ہو, اس کے لیے جدوجہد کر رہے ہیں اور کرتے رہیں گے. آپ دیکھیے, چاہے وہ کوئٹہ ہو, چاہے پشاور ہو, چاہے کے پی کے بہت سارے علاقے ہوں جس میں بار ایسوسیشنز میں باقاعدہ حملے ہوئے, لیکن وکلا کے عزم میں کوئی کمی نہیں آئی اور انشاءاللہ وکلا یہ جدوجہد کرتے رہیں گے. ضرورت اس بات کی ہے کہ وکلا تو ایک پارٹ ہے نظام انصاف کا, ایک حصہ ہے, ایک اہم حصہ ہے, لیکن جنہوں نے اس نظام کو بنانا ہے جب تک وہ درست نہیں ہوں گے. آپ ابھی آپ دیکھیے کہ یہ کیا نظر آیا آپ کو پاناما کیس میں, کہ جہاں سپریم کورٹ نے یہ آبزرویشن دی کہ اس ملک میں جو انصاف کا سب سے بڑا ادارہ ہے نیب, وہ اس کا وجود ہی کوئی نہیں ہے. وہ کسی کے خلاف, کسی حکمران کے خلاف, کسی سیاستدان کے خلاف بات کرنے کے لیے, ایکٹ کرنے کے لیے تیار ہی نہیں ہے. جب اس طرح بدنیتیاں ہوں گی اور نظام کو اور اس سے منسلک افراد کو اپنے ہی منفیت کے لیے چلایا جائے گا, تو پھر ملک میں, اس ملک میں انارکی, چاہے پولیٹیکل پارٹیز پھیلائیں, چاہے کوئی سیکٹیرین ایلیمنٹ پھیلائے, اس کو کوئی نہیں روک سکتا. آپ, میں نے ایک بار پہلے بھی اشارہ کی تھی کہ اگر کراچی میں ایم کے ایم ہو, وہ سنی تحریک ہو, پیپل پارٹی ہو, جماعت اسلامی ہو, یا کسی کا ملیٹنٹ ونگ ہو, وہ جو کچھ مرضی کرتا رہے, اس کو اگر ہم کہیں گے کہ یہ ٹیررزم نہیں ہے, تو پھر دوسرے بہت سے لوگ انہی کے ہی آڑ میں آ کر اور انہی کا لبادہ اوڑ کر پاکستان میں معصوم پاکستانیوں کی جان و مال سے اور اس نظام سے کھیل کریں گے.
ڈاکٹر توصیف احمد, آپ کے آنے سے پہلے روہیل ڈار اس پروگرام میں شریک تھے اور ان سے یہی سوال پوچھا گیا کہ جب واضح طور پہ کہا گیا کہ نیشنل ایکشن پلان کے تحت جنوری 2017 کے بعد عدالتوں کا نظام تبدیل کرنے کی بات کی گئی تھی کہ فوجی عدالتیں فقط جنوری 2017 تک کام کریں گی, اس کے باوجود ایسا کیوں نہیں ہوا؟ تو انہوں نے کہا کہ دہشت گردی اتنی عام تھی اور ہمیں اتنے مسائل تھے کہ ہم اپنی منزل تک نہیں پہنچ سکے. ابھی اس وقت آپ سمجھ رہے ہیں 2018 کے الیکشن سے قبل کوئی پیش رفت ہوگی تاکہ عدالتوں کا نظام کچھ بہتری کی طرف جائے؟
ابھی آپ ذکر کر رہی تھی کوئٹہ میں سول اسپتال کے بم کے دھماکے کی, جس میں بلوچستان کی جو نقل تھی وکیلوں کی وہ شہید ہو گئی. اس کی تحقیقات کے لیے قاضی فیض عیسیٰ پہ مشتمل سپریم کورٹ نے کمیشن بنایا. اس کمیشن کی رپورٹ یہ ثابت کرتی ہے کہ اس حکومت کی اور ریاست کے دوسرے اداروں کی ترجیح نہیں ہے دہشت گردی کو مکمل ختم کرنا. اس رپورٹ پہ عمل کرنے کے بجائے اسے چیلنج کر دیا وزارت داخلہ نے, جبکہ اس رپورٹ میں ہی تو اصل حقائق دکھائے اور اس کی بنیاد یہ ہے کہ آپ کی ترجیح نہیں ہے. اس ملک میں اب تک اسلحہ کے خاتمے کے لیے کوئی بہت بڑا آپریشن شروع نہیں ہو سکا, عدالتوں کا معاملہ ٹھیک نہیں ہوا, مدرسوں کے اصلاحات کا معاملہ نہیں ہوا, اسکولوں, کالجوں, یونیورسٹیز کے نصاب میں تبدیلی کا معاملہ نہیں ہوا, نیریٹو جو ہے ہمارا دہشت گردی کے خلاف وہ کلیئر نہیں ہے. وزیر اعظم एक बहुत अहम और अच्छी बात करते हैं, सारे शहरियों से यक्षा सुलूक के हवाले से पंजाब हुकूमत दूसरा फैसला कर लेती है, तो इसमें कुछ नजर नहीं आता, तो ना कोई तरजीह नजर आती है, ना अदालतों का बजट बढ़ता है, ना पुलिस का बजट बढ़ता है, और आज तक तो गवाहों के तहफुज का कानून नहीं बना, उनके मुआवजे का कानून नहीं बना, जब अदालतों में आए और गवाही दे उन्होंने मुआवजा मिले, तो ये सारे वो मसाइल हैं जिससे कोई उम्मीद नहीं है, लगता है कि इसी तरह चलाया जाएगा और यही कहा जाएगा कि हम ये काम नहीं कर पाए मजीद इसके लिए कोशिश की।
मैं मुतशरफ मैं इस सेगमेंट को ख़त्म कर रही हूँ, लेकिन जब भी हमारी आवाम से बात होती है, और अभी क्योंकि हमारी कॉल्स बंद हैं लिहाजा हम आवाम को नहीं सुन पा रहे हैं, लेकिन उनका ये कहना है कि दहशतगर्दी को कंट्रोल करने में फ़ौजी अदालतों का एक बड़ा किरदार रहा है, और हमने भी देखा कि दहशतगर्दी में काफ़ी खातिर खा कमी आई पिछले 2 सालों में, इस सिलसिले में आप क्या कहेंगे कि इन अदालतों ने अपना किरदार अदा किया?
जी देखिए, ये अदालतें एक खास मकसद के लिए बनती हैं और उनका एक खास तरीक़ेकार होता है, तो उसमें कानून और इंसाफ के वो तकाजे जो एक आम अदालत पूरा करती है या जिसके पूरा करने की पाबंद है, वो फौजी अदालतों में नहीं होते। फौजी अदालतों में मुल्जमान पकड़े जाते हैं, उनके खिलाफ जो एविडेंस वो खुद कलेक्ट करते हैं उसी की बिना पर उनकी सजा जजा का फैसला होता है, तो ये एक खास मकसद तक अगर रखें तो फिर ये कहा जा सकता है कि फौजी अदालतें अपने मकसद में कामयाब हुई हैं, उन्होंने बहुत से टेररिस्ट पकड़े हैं और उनको सजा दी है, लेकिन जहां तक ये बात है कि उनसे इंसाफ के तकाजे पूरे हुए हैं या नहीं हुए, ये एक बहुत बड़ा क्वेश्चन है जिसको जिसका जवाब कोई भी नहीं दे सकता। तो इसलिए मैं ये समझता हूँ कि अगर हमारी जो पोलिटिकल पार्टीज हैं, जो हुक्मरान हैं, अगर वो इस निज़ाम को दुरुस्त करेंगे, तो जब तक निज़ाम को दुरुस्त नहीं करेंगे तो ये मामला होते रहेंगे और फौजी अदालतों की जरूरत पड़ती रहेगी। अगर ये अपने आप को अहल बनाए, नेक नियत बनाए और खुद करप्शन की दलदल से निकले, मुल्क के लिए सही चाहें, तो फिर शायद इस मुल्क में तमाम जब अदारे दुरुस्त होंगे तो फिर शायद दहशतगर्दी का भी खात्मा होगा और किसी ऐसी खास खसूसी अदालत की जरूरत भी नहीं पड़ेगी।
जी, इस सेगमेंट में हमें शेर महर, फरीद मिर्ज़ा, मीर नबी बख्श मरी और अब्दुल वहीद ने लिखा है और इस सेगमेंट को पसंद किया है, लेकिन इस वक्त हम इस सेगमेंट को ख़त्म करते हैं और शुक्रिया अदा करते हैं। मुल्तान से हमारे साथ थे सुप्रीम कोर्ट के वकील महमूद अशरफ और कराची यूनिवर्सिटी में मैस कम्युनिकेशंस के प्रोफेसर डॉक्टर तौसीफ अहमद, जो कराची में होते हैं। बहुत शुक्रिया आप दोनों हजरात का और हमारी तरफ से खुदा हाफिज़। इसके बाद एक ब्रेक लेते हैं।
एक जरूरी ऐलान, मार्च 2017 से वॉइस ऑफ अमेरिका की नशरियात में तब्दीलियों के एक सिलसिले के तहत हरदम रवा है जिंदगी के नश्र होने के वक्त और दिन में एक तब्दीली। 23 मार्च 2017 से हरदम रवा है जिंदगी को सुनिएगा जुमे की बजाय जुमेरात के रोज, और ये प्रोग्राम नश्र होगा पाकिस्तान में रात 9 से 9:30 बजे तक। ऐलान एक बार फिर सुन लीजिए, वॉइस ऑफ अमेरिका वॉशिंगटन की नशरियात की तब्दीलियों के एक सिलसिले के तहत हरदम रवा है जिंदगी को अब आप सुन सकेंगे हर जुमे की बजाय हर जुमेरात के रोज पाकिस्तान में रात 9 से 9:30 बजे तक। ये तब्दीली 23 मार्च 2017 से अमल में आएगी। 23 मार्च 2017 से आप हरदम रवा है जिंदगी को सुनेंगे जुमेरात के रोज पाकिस्तान में रात 9 से 9:30 बजे तक। पेशकश यास्मीन जमील। ऐलान खत्म हुआ।
जी, आप वॉइस ऑफ अमेरिका वॉशिंगटन से जहां रंग सुन रहे हैं, और हम अपने अगले मौजू की तरफ आते हैं। जैसे कि आप लोग जानते हैं कि 15 मार्च से पाकिस्तान के अंदर सेंसस शुरू हो गया है, और इस सिलसिले में अभी अभी हमें इलेक्शन कमीशन के साबिक सेक्रेटरी कंवर दिलशाद ने ज्वाइन किया है। उनके अलावा अमन तहरीक के बानी रुकन मुख्तार बाचा भी लाइन पर हैं। हमें एक रिपोर्ट मौसूल हुई है कि सेंसस के दौरान खैबर पख्तूनख्वा में ख़ासतौर पर चारसद्दा के इलाके में एक शख्स पर फायरिंग हुई। एक मुसल्ला शख्स ने सेंसस वालों पर फायरिंग की और जवाबी फायरिंग में वो हलाक हो गए। लेकिन اس کے علاوہ ہم عمومی طور پہ جائزہ لے رہے ہیں کہ سینسس کے دوران کیا کچھ ہوا. اور دلشاد صاحب, آپ ہمیں بتائیں کہ سینسس کے دوران آپ لوگوں کا کیسا رہا, کیا کیا چیلنجز درپیش رہے ہیں؟
اصولی طور پر میں جو رہ رہے کہ شماریات ڈویژن یعنی سینسس نے جس جو اپنی ذمہ داریاں سپریم کورٹ پاکستان کی ہدایت پر قبول کی تھی, اس میں بہت سی سیاسی پارٹیوں کو بڑے تحفظات حاصل ہیں. ایک سب سے بڑی اہم بات یہ ہے کہ سینسس ڈپارٹمنٹ نے 2007 میں جو فارم تقریباً 4 یا 5 کروڑ روپے کچھ پائے تھے, اسی کو لے کے آگے بڑھے ہیں. اب 2007 کے فارم میں 2017 کا جتنا 10 سال کا عرصہ گزر گیا ہے, اس میں بھی بعض سیاسی پارٹیوں نے تحفظات کا اظہار کیا. یہ پرانے فارم ہیں, اب نئی روایات نئے جو ہے ترجیحات وہ انہوں نے شامل نہیں کی, جس میں بہت سے لوگوں کی جو ہے ان کی مد شماری میں شمار کرنا تھا. ایک اور بڑی اہم بات جو کسی کو نہیں معلوم ہو رہی, ابھی پتہ چل رہا ہے کہ اتنا انہوں نے اپنی دکھائی ہے نااہلیت شماریات ڈویژن میں, کہ جو تھانے تھے تھانے پولیس اسٹیشن پولیس اسٹیشن کے پاس جو نقشے ہیں اس نقشوں سے استفادہ حاصل کیا جا رہا ہے, جبکہ ٹیکنالوجی آ رہی ہے گوگل سے آپ حاصل کریں نادرا سے دیں. تو ایون آپ الیکشن کمیشن پاکستان کے پاس بڑے لیٹسٹ ہیں, سروے پاکستان کے پاس ہیں وہ نقشے موجود ہیں, لیکن وہ نہیں, انہوں نے تھانوں کے پولنگ جو ہوتے ہیں پولیس اسٹیشن وہاں سے نقشے لے کر اسے اپنے تمام جو شمار کمران کے حوالے کے لیے, اس سے بھی لوگوں میں بڑے عجیب و غریب تحفظات پیدا ہو گئے. تیسری سب سے بڑی اہم بات یہ ہوئی کہ انہوں نے براٹس جو ہیں وہ کم کر دی.
اچھا,
سندھ گورنمنٹ نے خاص طور پر یہ کیا کہ جو 2017 سے پہلے جو بلاکس تھے وہ یہ تھا کہ امبر میں ہوں گے 22,000 بلاکس اور دہی علاقوں میں یعنی رورل ایریا میں ہوں گے 17,000 یا 18,000. اب انہوں نے ریورس کر دیا, اس پر ایم کیو ایم جو ہے وہ سپریم کورٹ آف پاکستان چلی گئی, وہاں یہ فیصلہ ہونا ہے. بلوچستان جو ہے وہاں کی جو سیاسی پارٹی تھی انہوں نے بھی بلوچستان ہائی کورٹ سے رجوع کیا, انہوں نے بھی اپنا جو ہے. اسی طرح سب سے اہم بات ہوئی کہ سندھ کے وزیر اعلیٰ انہوں نے بھی سالدار صاحب سے اپنے درخواست بھجوائی ہے کہ ہمیں تحفظات ہیں, لیکن مجھے افسوس سے بھی کہنا پڑتا ہے چیف منسٹر سندھ پر کہ یہ جو فارم ڈیوائس ہوا ہے یہ مشترکہ وفادات کونسل کی جو میٹنگ ہوئی تھی 15 جنوری 2017 کو, اس میں یہ فیصلہ ہو گیا تھا. اس وقت تو انہوں نے خیال نہیں آیا سندھ کے چیف منسٹر نے یہ فارم کا جو ڈیوائس کیا جا رہا ہے یہ ہمیں قبول نہیں ہے منظور نہیں ہے. اب انہیں احساس ہوا, اس سے ممکن ہے نہیں دیکھ سکے ہوں گے یہ ساری صورتحال دیکھتے ہوئے, اس کے تمام حالات کے دیکھتے ہوئے ہم یہ کہتے ہیں کہ کوئی بات نہیں, الیکشن کمیشن نے کوٹ کو حلقہ بندیاں کروانے کے لیے سینسس کی بہت اہم ضرورت ہے.
اچھا,
اور اس میں سب سے بڑی اہم بات ہوگی کہ نشستیں کم ہو جائیں گی رورل ایریا ہے, کیونکہ رورل ایریا جو ہے وہ شہروں میں داخل ہو چکے ہیں, شہری علاقے بڑھتے جا رہے ہیں رورل کم ہوتے جا رہے ہیں, تو وہاں نشستوں کا جو ہونا ہے فرق, اس پر ہماری سیاسی پارٹیاں بھی بڑی پریشان بھی ہے فکر مند بھی ہے.
اچھا,
لیکن بہرحال ہم یہ چاہتے ہیں کہ آرمی کی نگرانی ہو رہا ہے, آرمی پورا ڈاٹا اکٹھا کر رہی ہے, اس کو آپ سینسس کو ہونے دیں چلنے دیں تاکہ جو خامیاں ہیں وہ بعد میں دور ہوتی جائے گی اور الیکشن کمیشن کے لیے آسانی پیدا ہو جائے گی کہ وہ اپنی حلقہ بندیاں کروا سکے. تحفظات کو ہر جگہ ہوتے ہیں, لیکن بہرحال ایک خوش آئند بات یہ ہے کہ مدو شماری ہو رہی ہے.
باچی صاحب, آپ بتائیے, آپ خیبر پختونخوا میں ہیں, وہاں کچھ خدشات ہیں لوگوں کے کہ جو افغان باشندے ہیں جنہوں نے نادرا کے کارڈز غیر قانونی طور پہ حاصل کیے تھے کہ ان کا شمار لوکل آبادی میں نہ ہو جائے, یہ بتائیے اس طرح کے خدشات ابھی موجود ہیں؟
ایک تو یہ جو چارسدہ کا واقعہ ہے وہ میرے خیال میں مس انڈرسٹینڈنگ ہوئی, ایک آدمی جو ہے نا وہ ویسے بھی پستول رکھتا تھا, پہلے چند دن پہلے پولیس سے کوئی جھگڑا وگڑا ہوا, اس نے ڈر کے مارے اس پر وہ کیا, اس طرح سے واقعہ ہوا, کوئی ایسا انٹینشنل ارادتاً اٹیک نہیں تھا سینسس والوں پر. بہرحال یہ تو تحقیقات سے آگے پتہ پڑ گیا. یہاں پر کافی لوگوں کو تشویش ہے کچھ چند مسئلوں پر. ایک تو یہ ہے کہ جو نامساعد حالات اور ٹیررزم کی وجہ سے کچھ لوگوں نقل مکانی کر چکے, عارضی نقل مکانی, اور پنجاب گئے ہیں سندھ گئے ہیں, تو ان کا کیا بنے گا؟ یہ لوگوں کا یہ, اور یہ بہت بڑی تعداد ہے, بہت بڑی تعداد ہے. اور اسی طرح سے فاٹا میں کچھ لوگ جو ہے نا فرض کیا ڈی خان میں آباد ہے جو مسعود ایریا وزیرستان سے تعلق رکھتے ہیں وہ واپس تو گئے ہیں, وہ آئی ڈی پیز اس طرح سے نہیں رہے, لیکن ان کے گھر جو ہے نا وہ اب رہنے کے قابل نہیں ہے, تو اس لیے وہ ابھی فی الحال جب تک کہ وہ گھر ان کا ہونا ہو وہ ڈی خان میں رہتے ہیں. ان کا خدشہ یہ ہے کہ ہمیں ڈی خان میں شمار کیا جائے گا اور وہاں پر تو ہم نہیں جا سکتے, تو پھر بعد میں ہمارا مسعود کا پورا حلقہ جو ہے نا اس سے متاثر ہوگا. اسی طرح سے سکھوں نے یہاں ایک ڈیمانسٹریشن کی کہ سب خانے موجود ہیں, احمدیوں کا, ہندوؤں کا, پارسیوں کا, عیسائیوں کا, لیکن سکھوں کا وہ خانہ نہیں ہے. حالانکہ پشاور اور ہمارے صوبے میں سکھ برادری اچھی خاصی تعداد میں موجود ہے. تو اس طرح سے چند ایک خدشات ہیں جو میرے خیال میں تیاری کے وقت جو ہے نا یہ پبلک زیادہ پروفارما وہ نہیں ہوا, پبلک نہیں ہوا کہ اس پر اس وقت اعتراضات آ جاتے ہیں. اب سلسلے شروع ہے اس میں, یہ تو اب فی الحال خانہ شماری میں اور مردم شماری میں یہ تو نہیں ہو سکتے. البتہ یہ کوشش یہ ہو سکتا ہے کہ فرض کیا جس کا ووٹ پوچھا گیا کہ آپ ووٹ اپنے اس علاقے میں ڈالنا چاہتے ہیں یا جہاں پر آپ رہتے ہیں وہاں ڈالنا چاہتے ہیں یا وہ پرماننٹ ایڈریس پر ڈالنا چاہتے ہیں, تو اس پر ٹیلیفون لائن جو تھا نا اس پر اپنا ووٹ چینج کیا جا سکتا تھا. اسی طرح سے بعد میں اس کا یہ امکانات اگر ہوں تو وہ لوگ جو وہاں پر عارضی طور پر مہینے دو مہینے کے لیے گئے ہیں وہ واپس جو ہے نا وہ اپنے علاقوں میں اپنے آپ کا اندراج جو ہے نا وہ کرا سکے. اور سکھوں کا بھی ایسا ہے کہ جس طرح سے ہاتھ سے چند ایک چیزیں جو ہے نا وہ لکھی جائیں گی اس میں, تو سکھوں کا بھی اس میں اندراج ہو سکتا ہے. یہ چند خدشات ہیں اور ان خدشات کے ساتھ جو ہے نا لوگ مردم شماری میں جا رہے ہیں, پوری کی پوری پارٹیسپیشن ہو رہی ہے اور میرے خیال میں عام طور پر اس کا وہ نہیں ہے. جہاں تک افغان مہاجرین کا تعلق ہے تو یہ بلوچستان میں بہت زیادہ سیریس مسئلہ ہے, لیکن ہمارے صوبے میں اتنا سیریس مسئلہ نہیں ہے. جو لوگ شناختی کارڈ رکھتے ہیں مہاجروں کی وہ الگ الگ ہیں, جو شناختی کارڈ نہیں رکھتے, شناختی کارڈ جنہوں نے پاکستانی شناختی کارڈ بنایا ہے وہ تعداد اتنی بڑی نہیں ہے کہ جو فنسنس کو متاثر کر سکے اگر وہ ہوئے بھی تو.
اچھا,
تو مہاجرین کا مسئلہ ہمارے صوبے میں اتنا نہیں ہے, وہ بلوچستان میں ضرور ہے.
اچھا جی, ہم عنقریب اس سیگمنٹ کو وائنڈ اپ کر رہیں گے, لیکن دلشاہ صاحب آپ بتائیے یہ جو سینسس کا مرحلہ آخری مرحلہ کب ہوگا, اور یہ بتائیے کہ آپ کے خیال میں سینسس کی وجہ سے 2018 کے الیکشنز کس طرح متاثر ہوں گے, اس میں کتنی مدد ملے گی؟
یہ بہت بڑا اہم سوال ہے آپ کی طرف سے, لیکن اس میں یہ ہے کہ آپ سب سے بڑی جو ریکارڈ پیدا ہو رہی ہے پنجاب کا جو دہی علاقہ جو رورل ایریا وہاں آبادی کم ہوتی گئی ہے اور اربن میں بھی کم ہے رورل میں بھی کم ہے. کوئی خاص کچھ ایسا کوئی ہوئی ہے کوئی اپنا انوائرمنٹل صورت حال کیا پیدا ہوئی ہے؟ 3% کے لگ بھگ ان کی آئی ہے, جبکہ بلوچستان میں سندھ کے رورل ایریا میں 7% جو ہے وہ آبادی بڑھنے کے امکانات سامنے آئے ہیں. اس کا فرق یہ پڑے گا کہ ہماری رورل ایریا کی آبادی جو ہے اس پہ جو نشستیں ہوں گی خاص طور پر سندھ میں, وہ کراچی اور سندھ کی نشستیں بڑھ جائیں گی اور رورل ایریا کس لیے کم ہو جائے گی کہ وہاں کی ساری آبادی ہے وہ شہری علاقوں میں داخل ہو چکی ہے. اسی طرح پنجاب میں لاہور, فیصل آباد, ملتان میں قومی اسمبلی, صوبائی اسمبلی کی نشستوں میں اضافہ ہو جائے گا. تو یہ بڑا ایک جب حلقہ بندی ہوگی اس پر الیکشن کمیشن پر بڑی آزمائش بھی آئے گی, اس کا بڑا امتحان بھی آئے گا. تو اتنے بڑے پولیٹیکل پریشر کو قبول کر سکے گا یا دباؤ نہیں کر سکے گا نہیں کر سکے, یہ بڑا اہم سوال بعد میں پیدا ہوگا. لیکن ایک سب سے بڑی اہم بات یہ ہو رہی ہے کہ ابھی الیکشن کمیشن پاکستان نے اپنے تحفظات کا اظہار کر دیا. انہوں نے کہا کہ جو سینسس کی رپورٹ آنی ہے وہ آئے گی مئی 2018 میں, وہ اس سے پہلے ان کا رپورٹ آنے کے امکانات نہیں ہے. ظاہر ہے اتنا بڑا ہے سارا سیٹ اپ, ریکارڈ اکٹھا کرنا ہوتا ہے, نوٹیفکیشن کرنا ہوتا ہے, تو پھر ہم پھر اس پہ اپنا حلقہ بنیا 2018 نہیں کر سکیں گے. یہ پھر الیکشن کمیشن کی اور شماریات ڈویژن کے درمیان مذاکرات چل رہے ہیں. تو یہ مجھے شماریات ڈویژن کے ہی ترجمان نے یہ بتایا کہ الیکشن کمیشن نے باقاعدہ انکار کر دیا ہے کہ ہم آپ کی رپورٹ آنے کے بعد حلقہ بندیاں نہیں کروا سکیں گے. اس سے بھی بہت بڑا ایک انتخابی بحران پیدا ہو جائے گا اور ہمیں یہ خطرہ خدشہ یہ پیدا ہو رہا ہے کہ ممکن ہے کہ ہمارے انتخابات جو ہیں وہ شیڈول کے مطابق نہ ہو سکے اور 3-4 مہینے اس کو آگے ڈیٹ ایکسٹینڈ کرنی پڑ جائے.
یہ تو بڑی خبر ہے,
ذمہ داری ہوگی کہ وہ اس کو 3 مہینے 4 مہینے 6 مہینے آگے ایکسٹینڈ کر دیں. کیونکہ حلقہ بندیوں کے بغیر آپ کے 2018 کے انتخابات نہیں ہو سکتے, اور سپریم کورٹ آف پاکستان نے بھی ریمارک دیے ہیں کہ حلقہ بندیوں کے بغیر اب جو انتخابات ہوں گے وہ مذاق ہوگا, اور اگر سپریم کورٹ پاکستان میں اگر کوئی پٹیشن آ گئی تو ہمیں بڑے اہم فیصلے کرنے پڑ جائیں گے. تو یہ سب سے بڑی اہم بات ہے کہ شماریہ ڈویژن نے اپنے جو ہے لاجک جو بنائی وہ صحیح طریقے سے افیکٹ نہیں کر سکے, اور سپریم کورٹ پاکستان کے دباؤ کے تحت تین ڈیٹ کی انہوں نے شیڈول دے دیا, لیکن جو ابتدائی تیاریاں اور تین انتخابات تھے وہ انہوں نے نہیں کر سکے. جو خامیاں بھی آ رہی ہے جیسے ہمارے دوست نے مجھے بتایا صبح خیر پختون خواہ کے حوالے سے, بھی خوش قسمتی سے صبح خیر پختون خواہ کے مسائل نہیں ہیں جیسے ہمارے دوست نے بتایا.
بالکل
بلوچستان میں ہے وہ ہمارے مہاجر کا دور کر لیں گے. اصل مسئلہ پیدا ہوگا سندھ کے اندر, اور سندھ میں اور پنجاب میں. پنجاب میں انہوں نے بڑی خاموشی سے انہوں نے اپنے نتائج تبدیل کرنے ہیں, یہ ان کی پرانی عادت ہے, اور یہ انہوں نے ہمیشہ 51 سے لے کر آج تک 2098 تک جتنے بھی سینسز ہوئی اس میں پنجاب نے اپنی تبدیلیاں کی ہیں.
اچھا,
اور آبادی کو بڑھا چڑھا کر بیان کیا, یہ بڑی اہم رپورٹیں بھی آ رہی ہیں. تو اب بھی انہوں نے اپنی جو ان کے ہیں خاص بیوروکریسی میں جو ان کے نمائندے ہیں وہ اس کو ٹیمپری کریں گے, اور مینیپولیشن بھی ہوگی, اس میں بڑے ہنگامے بھی ہوں گے, سیاسی پارٹیوں کو بھی دباؤ پڑے گا. لیکن بدقسمتی ہماری ہے کہ ہمارے یہاں سیاسی پارٹی میں ہوم ورک نہیں ہو رہا, کسی نے اس پہ دھیان نہیں دیا, کوئی ریسرچ نہیں کر رہے, کوئی راؤنڈ ٹیبل کانفرنس نہیں کر رہے, یا ان کے پاس کوئی ایسا تھنک ٹینک بھی نہیں ہے جو ان کو صحیح صورت حال سے بتا سکے. یہ بس محض بعد میں جب رزلٹ آئے گا تب یہ اس پہ اعتراض بھی کریں گے.
آپ صحیح کہہ رہے ہیں, اس پر
بندی الیکشن کمیشن کروانے کے لیے بڑی پیش آئے گی.
اس پر میڈیا میں زیادہ پروگرام کرنے کی ضرورت ہے تاکہ عوام بھی اس میں انوالو ہو, اور لوگ سرکار بھی انتظامیہ بھی اس سلسلے میں کچھ کرے. لیکن اس وقت ہم شکریہ ادا کرتے ہیں الیکشن کمیشن کے سابق سیکرٹری قمر دلشاد کا, آپ کی شرکت کا شکریہ, اور ہماری طرف سے خدا حافظ. باچا صاحب آپ ہمارے ساتھ رہیں, اس لیے کہ ہم چاہیں گے کہ اگلے سیگمنٹ میں آپ کچھ بولیں, لیکن آگے بڑھنے سے پہلے ایک مختصر بریک لیتے ہیں.
عمران, تم اردو میں تازہ ترین خبروں اور دلچسپ فیچرز کے لیے کس ویب سائٹ پہ جاتے ہو؟
وائس آف امریکہ کی اردو ویب سائٹ www.urduvoa.com پر, اور کہاں
زبردست, مجھے بھی سب سے زیادہ www.urduvoa.com ہی پسند ہے.
چلو کسی بات پر تو ہم دونوں میں اتفاق ہے
بھائی, www.urduvoa.com پر کسے اتفاق نہیں ہوگا.
جی آپ وائس آف امریکہ واشنگٹن سے جہاں رنگ سن رہے ہیں, جیسے کہ آپ جانتے ہیں کہ اس پورے گھنٹے کے دوران لائنیں ہماری کالر لائنز کام نہیں کر رہی ہیں, لیکن فیس بک پہ ہمیں کامنٹس آ رہے ہیں. قاہر خان نے پسند کیا ہے, فضل محمود نے, احمد ولی نے, پیر ایاز وزیر نے, اور زیادہ تر وہ پسند کرنے کے اپنے کامنٹس دے رہے ہیں. لیکن ہم چلتے ہیں بھارت, جہاں سے بھارت کے سپریم کورٹ نے ایودھیا مسجد کے معاملے پر ایک موقف اختیار کیا ہے. ان کا یہ کہنا ہے کہ یہ رام مندر اور بابری مسجد کا جو معاملہ ہے اب سپریم کورٹ کے باہر لوگوں کو حل کرنا چاہیے. ہمیں بھارت سے جوائن کیا ہے سنتوش بھارتیہ نے, سینئر صحافی ہیں, سیاسی تجزیہ کار ہیں, ان کے ساتھ امن تحریک کے بانی رکن مختار باچا ہیں. لیکن ہم آپ کو یہ مختصر سی رپورٹ سناتے ہیں اور اس کے بعد بات کرتے ہیں. پیش کر رہے ہیں سہیل انجم.
سپریم کورٹ نے ایودھیا کے بابری مسجد رام مندر تنازعہ کو حساس اور جذباتی قرار دیتے ہوئے مشورہ دیا ہے کہ اسے عدالت کے باہر مذاکرات کی مدد سے قابل قبول انداز میں حل کیا جائے. یہ مشورہ بی جے پی لیڈر سبرمنیم سوامی کی اس اپیل پر آیا ہے جس میں ایودھیا تنازعہ پر فوری سماعت کی درخواست کی گئی تھی. عدالت نے متعلقہ فریقوں سے کہا کہ وہ ایک ساتھ بیٹھیں اور اتفاق رائے پر پہنچیں. اس نے سوامی کو ہدایت دی کہ وہ تمام فریقوں سے مشورہ کریں اور جو بھی فیصلہ ہو وہ 31 مارچ کو عدالت کو بتائیں. یہ مشورہ چیف جسٹس جے ایس کھیر کی سربراہی والے بینچ نے دیا ہے. جسٹس کھیر نے یہاں تک کہا کہ اگر متعلقہ فریق راضی ہوں تو اس متنازعہ معاملے میں وہ ثالثی کے لیے تیار ہیں. بعض سیاسی جماعتوں بالخصوص بی جے پی کے لیڈروں نے اس کا خیر مقدم کیا ہے اور اس امید کا اظہار کیا ہے کہ بات چیت سے کوئی راستہ نکلے گا اور ایودھیا میں رام مندر کی تعمیر ہوگی. کانگریس کے بعض لیڈروں نے کہا کہ یہ کوئی نیا مشورہ نہیں, پہلے بھی بات چیت ہوتی رہی ہے. بائیں بازو نے کہا کہ بات چیت کی ناکامی کے بعد ہی معاملہ عدالت میں پہنچا. اس تنازعہ کے متعلقہ فریقوں نے بھی اس تجویز کو ماننے سے انکار کر دیا. ایک فریق رام للا کے وکیل रंजना अग्निहोत्री ने कहा कि मुजाकरात का सवाल ही नहीं पैदा होता, सिर्फ अदालती फैसला काबिल कबूल होगा, ख्वाह वो किसी के भी हक में आए या फिर आर्डिनेंस से इसको हल किया जाए। बाबरी मस्जिद एक्शन कमेटी के कन्वीनर और वकील जफरयाब जिलानी ने भी मुजाकरात को खारिज इम्कान करार दिया और कहा कि अदालती फैसला तस्लीम किया जाएगा। एक्शन कमेटी के ज्वाइंट कन्वीनर और ऑल इंडिया मुस्लिम पर्सनल लॉ बोर्ड के रुकन डॉक्टर सैयद कासिम रसूल इलियास ने कहा कि चूंकि मशवरा अदालत उज़्मा ने दिया है इसलिए इसका खैर मकदम है, लेकिन बातचीत का दौर खत्म हो चुका है। तहम उन्होंने वॉइस ऑफ अमेरिका से बात करते हुए कहा,
चूंकि सादत में बातचीत के जितनी कोशिशें हुई वो नाकाम हुई है, लेकिन चूंकि ये मसला इस वक्त सुप्रीम कोर्ट के चीफ जस्टिस तक से आ रहा है तो हमें इस ऑफर को वेलकम करते हैं। हम समझते हैं कि अगर बातचीत से मसले का हल निकल सकता है जो दोनों के लिए काबिल कबूल हो तो ये इससे अच्छी बात कोई नहीं होती, लेकिन बातचीत जो है वो ठोस बुनियादों पर होनी चाहिए, दोनों पार्टियों को इक्वल पोजिशन देनी चाहिए और प्री कंसीव मोशन नहीं होना चाहिए। वहाँ राम जन्मभूमि है, हमारा मानना है और वो जगह के बारे में कोई समझौता नहीं हो सकता। इस तरह की अगर पहले से कोई बात मान ली जाएगी तो फिर उसका नतीजा कुछ नहीं निकलेगा।
याद रहे कि दिसंबर 1992 में विश्व हिंदू परिषद और बीजेपी के हजारों कारकुनों ने अयोध्या की तारीखी बाबरी मस्जिद को मुनहदिम कर दिया था। इस सिलसिले में मुतअद्दिद मुकदमात अदालतों में ज़ेर समाअत हैं। 2010 में इलाहाबाद हाई कोर्ट के लखनऊ बेंच ने अपने फैसले में मुतनाज़ अराजी को तीन हिस्सों में तकसीम करके एक हिस्सा एक फरीक रामलला को, जिनकी मूर्ति मुतनाज़ मकाम पर नसब है, दूसरा हिस्सा हिंदू फरीक निर्मोही अखाड़ा को और तीसरा हिस्सा सुन्नी सेंट्रल वक्फ बोर्ड को दे दिया था। ताहम किसी भी फरीक ने इस फैसले को तस्लीम नहीं किया। सुहेल अंजुम, वॉइस ऑफ अमेरिका, नई दिल्ली।
जी, और हम सबसे पहले भारत चलते हैं जहां से संतोष भारतीय लाइन पर हैं। भारतीय साहब, सबसे पहले तो आप ये बताएं कि सुप्रीम कोर्ट ने तो ये कह दिया कि अवाम को अब डील करना चाहिए, लेकिन अगर लोग ही तैयार नहीं हैं इस मामले पर बात करने के लिए तो फिर सुप्रीम कोर्ट क्या करेगा?
देखिए, ये मसला ऐसा है इंडिया का जिसने बहुत हिंदू और मुसलमानों को बांटा है। पहले फैसला था सुप्रीम कोर्ट का कि कोई भी ये जो बाबरी मस्जिद है ये ऐसी कैसी रहेगी जब तक सुप्रीम कोर्ट में मुकदमा चल रहा है, लेकिन ऐसा नहीं हुआ। लोग गए वहां पर जिसको विश्व हिंदू परिषद ने ऑर्गेनाइज किया था और लोगों ने जाके उसको शहीद कर दिया। अब सवाल सिर्फ ये है कि सुप्रीम कोर्ट का कहना या उनकी सलाह या उनका कमेंट, उनका इशारा बहुत सही है, इसका वेलकम है, लेकिन इतने ज्यादा इस सवाल पर लोग बट गए हैं कि दोनों लोग इस नतीजे पे पहुंचे हैं कि अगर सुप्रीम कोर्ट ही कोई फैसला दे तभी इसको कोई मानने को तैयार होगा, नहीं तो इतनी बड़ी आबादी मुसलमानों की है, लगभग 20 करोड़ के आसपास इंडिया में है और टोटल 105 करोड़ जो गैर मुस्लिम है, हिंदू जिनको कहते हैं, वो लोग हैं, तो इसलिए कोई इसके ऊपर समझौता बातचीत से निकल पाएगा मुझे लगता नहीं है। इसको बीपी सिंह ने कोशिश की, चंद्रशेखर जी ने कोशिश की, दोनों तरफ से बुलाया। अब एक जैसे मुसलमानों का रिप्रेजेंटेशन कौन करे और हिंदुओं का कौन करे, इसलिए कोर्ट में गए हैं लोग कि सुप्रीम कोर्ट एक ऐसी चीज है जहां का फैसला हर एक को मानना होता है। पर जस्टिस केहर ने प्रिंसिपली एक बहुत ही अच्छी बात कही है कि आपस में मिलके कर लें, आउट ऑफ द कोर्ट सेटलमेंट करें, एक अच्छी सिचुएशन तो वही है।
अच्छा,
लेकिन मुझे लगता नहीं है कि ये अमल में आ पाएगा।
हम पाकिस्तान लौटते हैं जहाँ से अमन तहरीक के बानी रुकन मुख्तार बाचा हमारे साथ हैं। बाचा साहब, आप भी सियासी हैं और आप भी जानते हैं कि बीजेपी की सरकार यूपी में हाल ही में जीत गई है, मोदी की जीत का जो मामला है आपके ख्याल में असर अंदाज होगा इस राम मंदिर बाबरी मस्जिद के मामले पर?
ये बड़ी बदकिस्मती की बात है, हिंदुस्तान जो है ना वो एक सेकुलर मुल्क और दावागीर था और वो दावा हक बजानब भी था, और बहुत सारी मजाहब के लोग हैं वहाँ रहते और ठीक ठाक से अभी तक रहते आए थे। वो दरमियान में ऐसे जो इंतहा पसंदी की जो लहर आई है वो उस लहर ने उसको मुतासर किया और इंडिया की पोजीशन को भी और इंडिया की जो पहचान है वो भी मुतासर हुई है उससे। ये सियासी लोग और सियासी लीडरशिप ही वापस रिवर्ट कर सकती है कि वो सेकुलरिज्म जो है ना उसको कैसे मेंटेन और किस तरह से रखा जाए। ये अगर नहीं रखा गया तो हिंदुस्तान जो है ना उसमें भी इस तरह से फसादात और झगड़े वगैरह वो बढ़ते जाएंगे और वो सिर्फ फिर हिंदुस्तान तक नहीं रहते, वो फिर बहुत सारी दुनिया को अपने आप लपेट में ले लेते हैं। तो ये जो पॉलिटिकल लीडरशिप है ये उन्हीं को फैसला करना चाहिए और जो इंतहा पसंद वर्कर्स है उनके हाथ में नहीं देना चाहिए। ये देंगे तो ये उन्हीं के लिए अपने मसाइल पैदा करेगी।
जी बिल्कुल, हम इस सेगमेंट को यहाँ ख़त्म करते हैं। हमारे साथ थे अमन तहरीक के बानी रुकन मुख्तार बाचा जो पेशावर में होते हैं, और नई दिल्ली से थे सीनियर सहाफ़ी और सियासी तज्ज़ियाकार संतोष भारतिया। बहुत शुक्रिया आप दोनों हजरात का और हमारी तरफ से खुदा हाफिज़। इसके बाद एक ब्रेक लेते हैं।
खुदा हाफिज़।
एक ज़रूरी ऐलान, मार्च 2017 से वॉइस ऑफ अमेरिका की नशरियात में तब्दीलियों के एक सिलसिले के तहत हरदम रवा है जिंदगी के नश्र होने के वक्त और दिन में एक तब्दीली। 23 मार्च 2017 से हरदम रवा है जिंदगी को सुनिएगा जुमे की बजाय जुमेरात के रोज, और ये प्रोग्राम नश्र होगा पाकिस्तान में रात 9 से 9:30 बजे तक। ऐलान एक बार फिर सुन लीजिए, वॉइस ऑफ अमेरिका वाशिंगटन की नशरियात की तब्दीलियों के एक सिलसिले के तहत हरदम रवा है जिंदगी को अब आप सुन सकेंगे हर जुमे की बजाय हर जुमेरात के रोज पाकिस्तान में रात 9 से 9:30 बजे तक। ये तब्दीली 23 मार्च 2017 से अमल में आएगी। 23 मार्च 2017 से आप हरदम रवा है जिंदगी को सुनेंगे जुमेरात के रोज पाकिस्तान में रात 9 से 9:30 बजे तक। पेशकश यास्मीन जमील। ऐलान खत्म हुआ।
जी, आप वॉइस ऑफ अमेरिका वाशिंगटन से जहां रंग सुन रहे हैं, और हम अपने आखिरी मौजू की तरफ आते हैं। इस वक्त हमारी कॉलर लाइंस काम नहीं कर रही, लेकिन पिछले सेगमेंट से बाज लोगों ने कुछ कमेंट्स दिए थे। इमरान इम्तियाज गरालवी ने कहा है कि इस वक्त इंडिया की सुप्रीम कोर्ट मोदी सरकार के हाथों में खेल रही है। फयाज अहमद ने कहा है पसंद किया है, परदेसी प्रिंस परदेसी ने इसको भी पसंद किया है। उसके अलावा अब्दुल सत्तार ने लिखा है, फवाद ख़ान ने लिखा है, सुहेल सिद्दीकी ने लिखा है और अहमद बुक्ती ने लिखा है। सब ने पसंद किया है इसको। इस वक्त क्योंकि हमारी कॉलर लाइंस काम नहीं कर रही हैं, लिहाजा हम चाहेंगे कि जो अगला मौजू है उस पर अगर आप लोग कुछ फेसबुक पे कहना चाहें तो ज़रूर कहें। हम कोशिश कर रहे हैं कि तुर्की में हम राब्ता करें। अंकारा में होते हैं हमारे सीनियर सहाफ़ी और सियासी तज्ज़ियाकार फुरकान हमीद, उनसे हम बात करते हैं। लेकिन जो मौजू है वो एक दिलचस्प मौजू है, नया मौजू है। उसमें यह है कि अमेरिका ने कहा है कि 10 ऐसे एयरपोर्ट्स हैं ख़ास तौर पे मशरक़ वस्ता से ताल्लुक़ रखने वाले लोग जो कि बड़े इलेक्ट्रॉनिक्स इस वक्त अमेरिका में नहीं ला सकते। आज की जो इतला है वो ये कि ट्रंप इंतज़ामिया ने कहा है कि वो नई पाबंदियाँ लगा रहे हैं इलेक्ट्रॉनिक डिवाइसेस पे उन तमाम ट्रैवलर्स पर जो कि अमेरिका आ रहे हैं, और 10 एयरपोर्ट्स को निशाना बनाया गया है, ज़्यादातर वो जो कि मशरक़ वस्ता और नॉर्थ अफ्रीका से ताल्लुक़ रखते हैं। इस वक्त जिन मुल्कों के नाम दिए गए हैं वो हैं उर्दुन, मिस्र, तुर्की, सऊदी अरब, यूएई, कुवैत, मोरक्को और क़तर। और ज़ाहिर है हम ये जानना चाहेंगे कि वो लोग जो कि पाकिस्तान या अफ़गानिस्तान या भारत से आते हैं और जो वहाँ से गुज़रते हैं तो उनके ऊपर भी ये बैन लागू होगा या नहीं। साथ साथ हमारे पास जो इत्तलात हैं वो ये कि जो एयरपोर्ट्स मुतासर हुए हैं वो अम्मान में हैं, कायरो में हैं, कुवैत सिटी में हैं, दोहा, दुबई, इस्तांबुल, अबू धाबी, कासाब्लांका, मोरक्को, रियाद, जद्दा और सऊदी अरब। कहा यह जा रहा है कि सदर डोनाल्ड ट्रंप ने जो पहले फैसला किया था कि कोई 6 मुस्लिम ममालिक पर ट्रैवल बैन लगाएंगे, उससे इसका कोई ताल्लुक नहीं है, बल्कि एक डिपार्टमेंट ऑफ होमलैंड सिक्योरिटी के तर्जुमान ने कहा है कि सरकार ने कोई ख़ास ममालिक को टारगेट नहीं किया है, बल्कि उनका ये कहना है कि जो इस वक्त खुफिया मालूमात उनके पास थी उस पर उन्होंने इन्हसार किया ताकि तय करें कि कौन कौन से एयरपोर्ट्स हैं जो कि इससे मुतासर हों। हम कुछ आपके कमेंट्स भी ले रहे हैं और इस वक्त हम आप लोगों ने जो इस पर रद्दअमल ज़ाहिर किया है वो भी हम सुनना चाहते हैं, देखना चाहते हैं। इमरान गरालवी ने लिखा है कि उनका ये ख्याल है कि 3 पाकिस्तान जल्द बन रहे हैं जो कि भारत के पेट से निकलेंगे। मेरा ख़्याल है कि आप बाबरी मस्जिद के हवाले से अभी तक बात कर रहे हैं। हम बात कर रहे हैं कि मुसलमान मुल्कों से जो मुसाफिर इस वक्त अमेरिका आ रहे हैं उनके ऊपर नई पाबंदियां लगाई जा रही हैं और ख़ास तौर पे इलेक्ट्रॉनिक सामान जो पहले वो अपने साथ ले आते थे अब बताया जा रहा है कि वो नहीं ला पाएंगे। और इसकी जो ताज़ा इतलात हैं वो हमें अभी अभी मौसूल हुई हैं। ये बैन के बारे में पीर को कुछ इतलात आईं और सबसे पहले रॉयल जॉर्डेनियन एयरलाइंस ने और उसके बाद सऊदी अरेबिया की जो ख़बर रसां एजेंसी है उन्होंने कहा, और उनका ये कहना था कि मंगल से इसका इतलाक हो जाएगा। बल्कि रॉयल जॉर्डेनियन एयरलाइंस ने एक ट्वीट किया कि अमेरिका आने वाले तमाम जो पैसेंजर्स हैं वो ज़्यादातर इलेक्ट्रॉनिक डिवाइसेस बशमूल बड़े कंप्यूटर्स अब अपने साथ नहीं ले जा पाएंगे, ख़ास तौर पे वो लोग जो कि कनाडा के ज़रिए अमेरिका आ रहे होते। और अब ऐसे मुसाफिरों से कहा जाएगा कि वो चेक्ड बैगेज में ये तमाम सामान जो हैं उसको रखवा दें। कहा यह जा रहा है कि अमेरिका की जो एयरलाइंस हैं वो मुतासर नहीं होंगी, लेकिन ख़ास तौर पे सिर्फ वो जो कि मशरक़ वुस्ता से आने वाली एयरलाइंस हैं उन पर ये असर होगा। हम देखते हैं कि फेसबुक पे इस सिलसिले में क्या कमेंट्स आए हैं, क्योंकि हमारी जैसे कि आप जानते हैं कि फ़ोन लाइंस इस वक्त काम नहीं कर रही हैं और कॉलर लाइंस काम नहीं कर रही हैं, लिहाजा हम लोगों से नहीं सुन पा रहे हैं। दीगर हमारा इस वक्त तुर्की से भी राबता नहीं हो रहा है, लेकिन यहाँ की जो इतलात हैं वो ये कि ये बैन अब बुध को जो US कोलिशन है जो दाइश के ख़िलाफ़ अब कोई हिकमत अमली की तैयारी कर रहा है इससे कबल ही ये बैन का इतलाक हो जाएगा। जैसे कि आप जानते हैं कि यहाँ अमेरिका में एक मीटिंग होने जा रही है उन ममालिक की जो कि दाइश के ख़िलाफ़ कार्रवाई पर गौर कर रहे हैं, और इस मीटिंग में कई अरब ममालिक हैं और कई अरब ऑफिशल्स हैं जो दफ्तर खारजा की इस मुलाकात में यहाँ वाशिंगटन तशरीफ़ लाएंगे। अफसोस के हमारे मेहमान इस प्रोग्राम में हमारे साथ शरीक नहीं हो सके, लेकिन हमारे प्रोग्राम का वक्त ख़त्म हुआ। हमारे इंजीनियर थे एल सैंटोस, प्रोड्यूसर शहनाज नफीस, वॉइस ऑफ अमेरिका वाशिंगटन से मैं हूं नफीसा हुद भाई। सुनने का शुक्रिया और खुदा हाफिज।
इस प्रोग्राम में जो नुक्ताहाए नज़र पेश किए गए वो खालिसतन हमारे मेहमान शुराका के थे, और वो वॉइस ऑफ अमेरिका के मौक़िफ़ या अमरीकी हुकूमत की पॉलिसी की नुमाइंदगी नहीं करते।